नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले विक्रमसम्म 2084 सालको निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने भनिरहेका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धन शब्दको प्रयोग नै नगरी पार्टी संरचनालाई बलियो बनाएर आफ्नै तागतमा चुनाव लड्ने निर्णय गरेको छ। यस्तै कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले पनि 2084 सालको चुनावमा गठबन्धन नगर्ने तर चुनावी परिणामपछि भने तालमेल गर्न सक्ने भनिरहेको छ। 2084 चुनाव आउन 3 वर्ष भन्दा बढ़ी समय बाँकी रहँदा दलहरूले मिशन 84 भनिरहेको अवस्थामा राजनीतिक तहमा विभिन्न किसिमका टीका टिप्पणी समेत भइरहेका छन्। यस्तै माओवादी केन्द्र, नयाँ दल र अन्य साना दलले पनि आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक धारणा व्यक्त गरिरहेका छन्। तत्कालका विषयवस्तुमा केन्द्रित हुनुपर्ने राजनीतिक दल किन अब आउने चुनावको चर्चा गरिरहेका छन्। आजको अन्तरसंवादमा हामी यसै विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई रेडियो नेपालको प्रत्यक्ष कुराकानीमा।
धन्यवाद।
कतिपयले सरकार र राजनीतिक दलहरू तत्काल गर्नुपर्ने कामहरू बाँकी नै रहँदा दलहरूले मिशन 84 कुरा उठाउने स्वाभाविक भएन भनेर टीका टिप्पणी पनि गरिरहेका छन्। यही बीचमा सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले आगामी चुनावमा गठबन्धन नगर्ने र पार्टी एक्लै चुनावमा जाने र बहुमत ल्याउने र त्यसपछि सरकारको नेतृत्व गर्ने कुराहरू अहिलेदेखि नै चर्चा गरिरहेका छन्। यो कुरा कतिको सान्दर्भिक छ, अहिले उठाउनु सान्दर्भिक हो या होइन?
अनि यो कुरा त हेर्नुहोस्, अब हामी कहाँ यो गठबन्धन भनेको यो संविधान सभाले संविधान जारी गरेपछि मात्रै आएको हो। त्योभन्दा अगाडिका निर्वाचनहरूमा त्यस्तो गठबन्धनको अभ्यास थिएन, त्यसैले अब पनि हुँदैन भने कुनै अनौठो कुरो होइन। तर प्रश्न के उठ्छ भने अहिले नै यो कुरा गर्न किन जरुरी भयो? मुख्य कुरो त्यो हो, किनभने 84 आउन त अझ 3 वर्ष बाँकी नै छ हो। त्यसैले अब यो त के लाग्छ भने अब दुईटा ठुला दलहरू गठबन्धन गरेर गइराखेको हुनाले अब अहिले त गठबन्धनको सरकार चलाएका छन् भने भोलि पनि त्यसरी नै जान्छन् कि भनेर कार्यकर्ताहरूमा, निर्वाचनमा पनि त्यसै गरी जान्छन् कि भनेर अब मतदातामा या जनतामा भ्रम सिर्जना हुन्छ भन्ठानेर पनि होला। र अर्को चाहिँ के भने साना दलहरू चाहिँ यो विगत दुईटा चुनावमा चाहिँ कहीँ न कहीँ गठबन्धनबाटै अगाडि जाने खालको मनस्थितिबाट गुज्रेको हुनाले उनीहरूलाई त्रसित गर्न या उनीहरूलाई अब यी दुईटा मध्ये कुनै एउटा दलमा आएर निस्कियो तिमीहरूको एक्लै बेग्लै अस्तित्व हुँदैन भनेर सायद त्यो अलिकति उनीहरूलाई मनोवैज्ञानिक दबाब दिनका लागि मात्रै हुन सक्छ। होइन भने अहिले त जुन दुईटै ठुला दल छन् ती सरकारमा छन्, तिनले त सरकार हाँक्ने र जनताका जनजीविकाका सवालमा, मुलुकमा देखिएको भ्रष्टाचारका सवालमा, आर्थिक विकासका सवालमा पो उनीहरूले आफ्ना नीतिहरू कार्यक्रमहरू अघि ल्याएर अहिले गठबन्धन भएको 2 महिना भइसक्यो, अहिलेसम्म के काम गर्ने भनेर उनीहरूले प्राय प्राय गठबन्धनमा न्यूनतम साझा कार्यक्रमको कुरा हुन्छ त्यो गर्नुपर्ने त त्यो थियो। त्यसैले बेमौसमी बाजा बजाइराखेको चाहिँ अघि मैले भनेको त्यही एउटा कारण हुन सक्छ, अन्यथा यसको कुनै तुक छैन। अहिले
कांग्रेस र नेकपा एमाले एक्लै चुनाव लड्ने बहुमत ल्याउने कुराहरू अहिले गरिरहेका छन्, जुन कुरा अहिले राजनीतिक वृत्तमा सतहमा पनि रहेको छ। यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि आफू एक्लै चुनावमा जाने भनेर घोषणा गरिरहेको छ। अन्य साना दल र नयाँ दलले पनि अबको चुनाव हाम्रो पक्षमा हुन्छ भनेर अहिले नै प्रचार प्रसार गरिरहेको यो अवस्थामा कामलाई प्रभावकारी बनाउने, सेवालाई चुस्त दुरुस्त बनाउने, जनताको मन जित्ने, त्यसपछि न जनताले कसलाई भोट दिने भनेर निर्कल गर्न सक्ने एउटा वातावरण पनि बन्थ्यो होला। त्यतातिर दलहरू केन्द्रित हुनुपर्ने होइन, जसले सरकारको नेतृत्व गरिरहेका छन्, जो प्रतिपक्षमा रहेका छन्।
सिधा कुरा त के हो भने जसको हातमा सरकारको ताला चाबी छ उसले त निर्माण विकासका कामहरू जनताका दैनिक जीवनमा आएका कष्टहरूलाई कसरी निवारण गर्ने कसरी सुशासन दिने र त्यो ढङ्गको यो तीन वर्षलाई कसरी सदुपयोग गरेर हामीले आखिर त आम निर्वाचनमा सत्तामा भएको दलसँग त जनताले रिपोर्ट माग्छ तिमीले यति वर्ष सत्तामा बसेर के गर्यौ त भनेर उसले त मतदाताले माग्ने भनेको त उनको कामको फेरिस्तो हो नि त्यो काम गर्नुपर्ने बेला हो सत्तामा भएकोहरूको र प्रतिपक्षमा भएकोहरूले सरकारका कमी कमजोरीहरूलाई औँल्याउने हो जनताको पक्षबाट सरकारका विरुद्धमा आवाज उठाउने हो र उसले त प्रतिपक्षले त के गर्नुपर्छ पछि पनि भनेदेखि यति वर्ष सरकारमा बसेर यिनले यो काम पनि गर्न सकेनन् त्यस कारणले तिनको साटो छ बरु हामीलाई देऊ भन्ने जहाँसम्म एक्लै बहुमत ल्याउँछु भन्दैछन् त्यो त हावादारी कुरा हो अहिलेको जस्तो खालको निर्वाचन पद्धति छ या विगतमा पनि हामीले देखेका छौँ नि प्रत्यक्ष निर्वाचन भएकै बेलामा पनि बेला बेलामा कुनै दलको बहुमत नआएको अवस्था छ त्यस कारणले गठबन्धन त निर्वाचन पछि त अनिवार्य नै छ अब प्रश्न के हो भनेदेखि गठबन्धन निर्वाचन अघि गर्ने या पछि गर्ने त्यो त दलहरूको इच्छाको कुरा हो त्यसमा अब आम जनताले भन्ने वा राजनीतिक विश्लेषकले भन्ने कुनै त्यहाँ कुरा छैन त्यो त उनीहरूको आफ्नो नीतिको कुरा हो अब जनताको अगाडि ठुल्ठुला कुरा गरेर हामी एक्लै बहुमत ल्याउँछौँ र सरकार बनाउँछौँ भन्नु पनि त्यो दावी गर्नु पनि उनीहरूले त अब राजनीतिक हिसाबले स्वाभाविक हो किनभने हामी निर्वाचन पछि गठबन्धन गर्छौँ भन्ने त्यो कुरा अहिले भन्न किनै जरुरी छ र त्यो त प्रष्ट छ कुनै पनि दलको बहुमत आउँदैन नआएपछि त गठबन्धन त हामी कहाँ त गठबन्धन संस्कृति नभएको कारणले यो गडबडी आएको हो नि अहिले जे गडबडी भएर गठबन्धनको विरुद्धमा जुन खालको एउटा नकारात्मक धारणा बनेको छ त्यो त सिम्पली के हो भने गठबन्धन चलाउन नसकेको गठबन्धन संस्कृति जो हुन्छ जस्तो इन्डियामा हेर्नुहोस् न कयौँ चुनाव लडिसके गठबन्धन बनाएर त निर्वाचन अगाडिकै गठबन्धन हो चलेकै छ निर्वाचन पछि पनि फुटिया छैन तर हामी कहाँ त त्यो त्यो जुन कल्चर भन्छ नि त्यो कोलिसन कल्चर हो त्यो त्यो कल्चर नभएको कारणले गर्दा दलहरू साना साना लाभ हानिका कुराहरूलाई फेरि गठबन्धन बनाउँदाखेरि पनि वैचारिक सामित्व भएका दलहरूको गठबन्धन बन्यो भने त्यो अलिक टिक्न सक्ने हुन्छ तर यहाँ हामी कहाँ त वैचारिक सामित्व भएकाहरूमा पनि त्यो दलहरू भित्रको सम्बन्धलाई जति सूक्ष्म ढङ्गले सञ्चालन गर्नुपर्ने हो नि अर्काको संवेदनाहरूलाई याद गरेर अर्को कुनै पनि गठबन्धनभित्रको दलको संवेदनालाई चोट नपुर्याउनु गरिकन जानुपर्छ गठबन्धन बनाउने हो भनेदेखि त्यो छैन त्यो गठबन्धन भएर पनि गठबन्धनभित्रै पनि फेरि चलखेल गर्ने खालको जुन स्वभाव देखिन्छ त्यसले गर्दाखेरि यो परिस्थिति आएको हो त्यसैले आवश्यकता चाहिँ डेलिभर गर्ने हो जनतालाई चाहिँ यो यो सरकार छ भन्ने कुराको अनुभूति रोजगारको सिलसिलामा महँगी बढेको छ त्यसको सिलसिलामा यी विभिन्न ढङ्गले निर्माण विकासका बाटो हेर्नुहोस् त एउटा बाटो बनाउन सकेका छैन काठमाडौँको लाइफ लाइन होइन त्यो मुगलिङ नारायणघाट सडक खोइ सुशासन भनेर त्यसै हुन्छ सरकारमा बसेर त्यो खालि भत्ता पचाएर के गर्ने काम हुनु पर्यो नि काम बोल्नु पर्यो मुख बोलेर केही हुँदैन त्यो स्थिति छ क्या अहिलेसम्म राजनीतिक दलहरूको व्यवहार चाहिँ
कतिपय कुरा त यहाँले भनि नै सक्नु भएको छ मैले अलि फरक प्रसंगमा तपाईँले भनेकै कुरालाई थोरै जोड्न चाहे हाम्रो संविधान नै त्यस्तो किसिमको छ कि कुनै एउटा दलले बहुमत ल्याउन निकै कठिन हुन्छ जुन कुरालाई यहाँले यसअघि नै इंगित गरिसक्नु भएको छ अर्कोतिर जनमत पनि प्रष्ट रूपमा बाँडिएको देखिन्छ अझ पछिल्लो समय त सूचना प्रविधिको प्रयोग लगायतका अन्य धेरै कुराहरूले युवा पुस्ता पनि राजनीतिसँग अब जोडिने लगायतका सन्दर्भ पनि त्यहाँ रहेका छन् यस्तो अवस्थामा यस्तो परिस्थितिमा अहिले नै भविष्यको राजनीतिको निर्क्योल गर्न सकिने अवस्था छ कि छैन अथवा अनुमानको लाभ लिन सकिने अवस्था छ कि छैन यहाँको बुझाइमा
यो यसै भन्न सकिने अवस्था छैन स्थिति तपाईँ हेर्नुहोस् आम जनता त्यो युवा पुस्ता मात्र होइन गाउँघरका जनता पनि पुराना दलहरूका अनावश्यक बाचा र ती बाचालाई पुरा गर्न नसकेको खालि कुर्सीको लडाईँ मात्रै गरिराखेको कारणले जुन यी ठुला दलहरूका तिनै अनुहारहरू दोहोऱ्याइ तेह्राई चौराई अब त्यो छैठौँ कतिपटकसम्म आइराख्ने भएपछि जनतामा सरकारप्रति कुन उत्प्रेरणा हुने। त्यसैले हेर्नुहोस् न, अलिक छोटै समयमा गठन भएको एउटा राजनीतिक दलले अघिल्लो पटक उथल पुथल ल्याइदियो कि ल्याइदिएन हो। त्यसैले अब युवा अलि जागृत भयो भनेदेखि त्यो अवस्थामा के छ भनेदेखि राजनीतिक दलहरूले अहिले नै बहुमत ल्याउँछु भनेर मुख मिठ्याएर बस्नुको कुनै तुक छैन। यदि काम गर्यो भने चाहिँ बेग्लै कुरा हो। अहिले जुन दुई ठुला दल सरकारमा छन् उनीहरूले काम गरेर देखाए, यो तीन वर्षमा एकदम सुग्घर प्रशासन, भ्रष्टाचार रहित प्रशासन अनि जनताका जनजीवनका सवालहरूमा, जनजीविकाका सवालहरूमा उनीहरूका स्वास्थ्य, शिक्षा, रोजगार, निर्माण विकासको आवश्यकता, यातायातका सुविधाका कुराहरू, यी कुराहरूमा जनताले आफ्नो जीवनमा प्रत्यक्ष परिवर्तन आएको अनुभूति गर्ने ढङ्गका काम गरे भनेदेखि त वाह वाह गरिहाल्छन् नि जनताले। तर त्यही नै हाम्रा राजनीतिहरू चुकेका छन्। त्यसैले गर्दा अब यदि युवाहरू जागृत भएर अगाडि आए भनेदेखि यी दलहरूको भविष्य छैन।
राजनीतिक दलहरूको गुटभित्र एजेण्डा आउने र कुन गुट बलियो हुने सन्दर्भमा विभिन्न किसिमका एजेण्डा पनि आउने गरेका छन्, अनि संस्थापन समूहले सन्तुलन मिलाउन एक किसिमको निर्णय लिएको सन्दर्भ पनि हो कि भनेर कतिपयले आकलन गरिरहेका छन्। जस्तो काँग्रेसभित्र महामन्त्री गगन थापाको प्रस्ताव पारित भएको छ, यद्यपि दुवै महामन्त्रीको प्रस्तावलाई समेट्न खोजिएको जस्तो पनि देखिएको छ। यस्तै एमालेमा सतहमा देखिने गुटहरू त छैनन्, तर पनि भित्रीभित्री रूपमा गुटहरू सक्रिय रहेको भन्ने टीका टिप्पणी पनि हुने गरेको छ। यस्ता तमाम कारणहरूले राजनीतिक दलहरू अहिले नै भविष्यको चिन्तातर्फ लागेका हुन् कि अथवा यसलाई कसरी हेर्न सकिन्छ?
होइन, यो चाहिँ अहिले जे गरिरहेका छन् नि, यो चाहिँ त मलाई लाग्छ यो बेमौसमी बाजा हो। काम गर्ने हो, कुरा गर्ने होइन। अब नेपाली काँग्रेसले एक्लैले चुनाव लड्ने भन्यो, एक्लैले चुनाव लड्ने भनेको कुरालाई पनि अब त्यो त हरेक पार्टी स्वतन्त्र छ नि एक्लै लड्नका लागि। अघिल्लो पटक पनि एमाले अघिल्लो चुनावमा एमाले एक्लै लड्छु भन्यो, तर अब उसले गठबन्धन गर्दिन भने पनि के गर्यो भने चुनावी तालमेल त गर्यो। अहिले राप्रपाको जुन किसिमको हैसियत नेपालको राजनीतिमा बनेको छ त्यो त एमालेको पनि त्यसमा पनि केपी ओलीजीको त्याग र उहाँको जुन योगदान हो त्यो योगदानले त्यो ठाउँमा पुगेको हो। भनेपछि त अब शब्द अनेक राजनीतिक नेताहरूले त जादुगरी गर्छन्, शब्द अनेक प्रयोग गर्छन्, गठबन्धन भन्दैनन् तर अब चुनावी तालमेल भन्छन् या चुनावी सहयोग भन्छन्, ती शब्दहरू त अनेक प्रयोग गर्छन्। त्यसैले अब नेपाली काङ्ग्रेसभित्र पनि कहीँ न कहीँ के छ भने त्यहाँ चाहिँ अब अलिक त्यो बढी लोकतान्त्रिक पार्टी भएको हुनाले त्यस लोकतान्त्रिक अभ्यासमा बढी गइराखेको कारणले गर्दा त्यहाँ चाहिँ अगाडि नै सबै कुराहरू बाहिर आउँछन्। जस्तो त्यहाँ पनि पुस्तान्तरणको नेतृत्व परिवर्तनको त्यो एउटा उसबाट एउटा प्रसव पीडाबाट गुज्रिराखेको छ नेपाली काङ्ग्रेस। त्यसले गर्दाखेरि त्यहाँभित्र चाहिँ के छ भने अब उकुस मुकुस नेतृत्व अहिले भइरहेको नेतृत्वमा चाहिँ वैकल्पिक नेतृत्व युवाहरू आउनुपर्छ भन्ने खालको सोच त्यहाँ छ। र अब गठबन्धन गर्दाखेरि चाहिँ अब जहिले पनि के देखियो भने अब भन्नलाई चाहिँ कमिटी छ तर त्यहाँको सभापति नै निर्णायक हुने खालको अवस्था नेपाली काङ्ग्रेसमा छ। जसले गर्दा के हो भने गठबन्धन त्यहाँभित्र पनि अब सभापतिसँग चुनावी टक्कर गरेका, संसदीय दलमा टक्कर गरेका नेताहरू पनि छन्। हो, ती नेताहरूको जुन अडान हो त्यसलाई कसरी अब मिनिमाइज गर्ने, त्यसलाई कसरी सन्तुलनमा ल्याउने भन्ने समस्या नेपाली काङ्ग्रेसमा छ। जस्तो महामन्त्री त्यहाँ शर्माजीले ल्याउनुभयो नि एक्जिट पोलिसी, हाम्रोमा अब पदमा आउने पोलिसी चाहिँ छ, जाने पोलिसी भएन, एक दुई तिन चार भनेर उहाँले लिएर आउनुभयो। त्यो लिएर आउनुको अर्थ त सिधा के थियो भने अहिले भएका नेपाली काङ्ग्रेसका सभापतिले अब पदको लोभ गर्नु हुँदैन भन्ने कुरा हो। तर अब त्यहाँको गुट यसरी पक्रेर बसेको छ, बहुमतले यसरी कब्जा गरेको छ पार्टी सङ्गठनलाई कि अब त्यो व्यवहारिक नीतिहरू अगाडि ल्याउँदा त्यसलाई नाइ भन्न पनि नसक्ने, अन्त के भनेर त्यसलाई मिलाइयो भनेदेखि यो संवैधानिक कुरा हो। राष्ट्रपति कतिपटक उठ्ने भन्ने कुरा यो पार्टीले हामीले निर्णय गरेर हुने कुरा होइन, यो त संविधान नै व्यवस्था गर्नुपर्छ भनेर उहाँको प्रस्तावलाई पन्छाइयो। र त्यसै गरिकन चुनाव कहिले छ, अहिले यो ढङ्गले जाने भन्दा पनि अब एक्लै सकेसम्म आफ्नै बलबुतामा अगाडि जाने भन्ने ढङ्गको आयो। त्यो चाहिँ वास्तवमा ती प्रस्तावहरू भनेको पार्टीभित्र पार्टीमा कसको नीति स्थापित हुने, कसको वर्चस्व स्थापित हुने र एक्जिट अहिले भइरहेको नेतृत्वलाई सभापतिलाई विस्थापित गरेर नयाँ नेतृत्व कसरी आउने त्यसको उकुस उकुस हो त्यहाँ। अब एमालेमा त एकदम अब त्यो तानाशाही प्रकारको नेतृत्व छ एमालेको। अब महाधिवेशनमा पनि चुनावमा आफ्ना विरुद्ध लड्यो भनेर एउटा त्यत्रो लामो करियर भएको नेतालाई खेदेर कहाँ कहाँ पुर्याएको अवस्थामा त्यहाँ असन्तुष्टि छ, त्यहाँ फरक सोच भएका नेताहरू पनि छन्। तर ती अहिले के छन् भनेदेखि अहिले बोल्यो कि पोल्योको अवस्था छ। अहिले बोलियो भनेदेखि कोपभाजनमा परिन्छ नेतृत्वको र खेदिएर कहाँ कहाँ पुगिन्छ भनेर त्यो उकुस मुकुसभित्रै फन्किएर बसेको छ भुसको आगो जस्तो। त समयक्रममा त्यो पनि प्रकट भएर बाहिर आउन सक्छ। त्यो स्थिति छ दुई ठुला पार्टीहरूमा।
हुन्छ, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी दलहरूले उठाइरहेको मिशन 84 गठबन्धनका विषय लगायतमा केन्द्रित भएर राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ। यसअघि कांग्रेसले गठबन्धन नगर्ने भनेर त्यो विषय चर्चामा आउँदा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको समीकरणमा फेरबदल आएको थियो। अहिले फेरि दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले सत्तामा साझेदारी गरिरहेका छन् र अहिले पनि गठबन्धनकै कुरा चर्चामा रहेको छ र केही कांग्रेसका सांसद र नेताहरूले सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरिरहेको अवस्था छ, जुन जसलाई हामीले संसदमा पनि देख्यौं र प्रधानमन्त्रीले पनि भनिरहनु भएको छ कि सरकारको 100 दिन नबित्दै सरकारमाथि आक्रमण भयो, चौतर्फी अनावश्यक दबावहरू झेल्नु परेको छ भन्ने कुराहरू उहाँले अभिव्यक्त गरिरहँदाखेरि यी तमाम विषयहरूले केलाई संकेत गर्दछ?
होइन, यो यसो छ, हेर्नुहोस्, अब हरेक पार्टीका र पार्टीभित्रका हरेक गुटका आफ्ना आफ्ना रणनीतिहरू छन्। अब त्यसले गर्दाखेरि अब यो हठात जुन अब हामी 84 चाहिँ गठबन्धन गर्दैनौँ भनेर गगन थापाहरू लिइरहेका थिए नि त, होइन? त्यतिखेर माओवादी त्यहाँबाट निस्केर एमालेसँग मिलेर सरकार बनायो। 84 चाहिँ अब हामी कुनै गठबन्धनमा जाँदैनौँ भनेर त भाषण गरेर हिँडिरहेका थिए। त उनीहरूको जानकारीकै बेगर हठात रातारात यो गठबन्धन बन्यो। हो, यो गठबन्धन बनेपछि कहीँ न कहीँ यो गठबन्धनको पीडा, गठबन्धन त आफ्नै पार्टी पनि त्यहाँ सामेल छ, त्यस कारणले गठबन्धनको पक्षमा त उभिनु पर्यो। तर जसरी नेतृत्वलाई नेतृत्वभित्रकै कतिपय पक्षलाई थाहै नदिकन गुपचुप रूपमा अब जुन ढङ्गको यो अहिले नयाँ गठबन्धन बन्यो, त्यो गठबन्धनले अब नेपाली काङ्ग्रेसभित्र त पीडा हुनु स्वाभाविक छ। अब रह्यो प्रमुख प्रतिपक्षी दल अहिलेको, त्यो दलले त अब उसले त जे कुरा बोलेको छ उसले त यथार्थ बोलेको छ, संसदमा बोलेको तिमी काम गर, तिमी प्रुभ गर आफ्नो कुरालाई, प्रुभ गरेनौ भनेदेखि यो खालको अवस्था आउँछ, हामी चुप लागेर बस्दैनौ भनेर उसले त प्रमुख प्रतिपक्षीले त सचेत गराउनु, उसले त अवरोध गरेको छैन नि त। 100 दिन नपुगिकन सरकारको बारेमा बोल्नै हुँदैन भन्ने कुरा त होइन। सरकारले 100 दिन अगाडि नै गलत ढङ्गले कामहरू गर्न थाल्यो भनेदेखि त सचेत त गराउनु पर्यो। खालि के हो भने संसदलाई आफ्नो एजेन्डा लिएर जानका लागि त रोकेका छैन नि प्रमुख प्रतिपक्षले, रोकेको छ र बरु एजेन्डा नदिएर गएका कुराहरू, अब माओवादी द्वन्द्वलाई हिंसा भन्ने कि विद्रोह भन्ने या जनयुद्ध भन्ने भन्ने विषय, यो अनावश्यक विषयहरू जो गढेका मुद्दाहरूलाई उखाडेर संसदमा बहस गर्ने एजेन्डा नभएर न हो। त्यसैले कुरो के छ भने संसदले एजेन्डाहरू लिएर जाँदाखेरि 100 दिन नपुगिकन प्रतिपक्षले फायर खोल्यो भन्दाखेरि उसले अवरोध गर्यो भने पो अनि कुरा उठ्छ त। जसरी कि पहिला कुनै बेला एमाले 100 दिनै नपुगिकन आन्दोलन गरेर गिरिजाप्रसाद कोइरालाको सरकारका बालामा 48 आन्दोलन गरेर रेलिङहरू भाँचेर अनेक गर्यो नि, हो, त्यतिखेर उसमाथि त्यो आरोप लाग्यो। तर अहिलेको प्रतिपक्षले त के गरेको छ र? तपाईँलाई काम गर्नु तिनीहरूलाई रोकेको छैन, विगतमा पटक पटक भएन संसदमा अवरोध भएर कुनै कामै गर्न नदिने, एमाले र के अरे काङ्ग्रेस र माओवादीको गठबन्धन हुँदाखेरि पनि एमाले एक अवरोध गरेको गरे, सिरिज अवरोध भइराख्यो। त्यसै गरिकन माओवादी र एमालेको सरकार बन्यो, फेरि काङ्ग्रेसले अवरोध गर्यो, अहिले त कहाँ अवरोध छ? बोलेको छ, सचेत गराएको छ। सचेत गराउनु भनेको 100 दिन नपुगिकन अब सरकारका विरुद्ध बोल्दै नहुने भन्ने, त्यो त त्यो एकदमै हार्ड एन्ड फास्ट रुल त छैन। सरकारले कमी कमजोरी गर्दै गयो भने त्यसलाई औँल्याउने, यसो भयो भने भोलि हामी चाहिँ चुप लगाएर बस्दैनौँ भनेर संसदमा बोल्ने, यो कुरा त त्यो प्रमुख प्रतिपक्षको त धर्म हो। उसले पनि त ऊ त सत्तामा छैन, उसँग त रिसोर्स छैन, उसले जनतालाई दिनुपर्ने सेवाहरू दिन सक्ने ठाउँमा छैन भनेदेखि जनतालाई सचेत गराउने अरे है सरकारले यहाँ फटाइ गर्दैछ। हिजो हामीले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई यसले रोक्यो, यसले त्यसलाई बढालेर अर्कोतिर लिएर गयो। खोइ भुटानी शरणार्थी सम्बन्धी छानबिन कता गयो? खोइ बाल मन्दिर सम्बन्धी छानबिन कहाँ गयो? यसरी उठाउनु भनेको त, या गिरिबन्धु टी स्टेट सम्बन्धी छानबिन कहाँ गयो भनेर उठाउनु भनेको त सतर्क गराएको हो नि। र जनतालाई के भनेको हो भने, हिजो हामीले उठाएका एजेन्डाहरू छोड्यो है यो सरकारले, सुशासनका पक्षमा हामीले उठाएका एजेन्डा छोड्यो भनेर भन्नु भनेको त उसको अधिकार हो। अब 100 दिन नपुगिकन बोल्यो भन्न त पाइएन नि।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि मेरो कुरा राख्ने अवसर दिनुभयो।
आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले राजनीतिक दलहरूले भनिरहेको मिशन 84 गठबन्धन नगर्ने प्रमुख राजनीतिक दलहरूको निर्णय लगायतका विषयमा केन्द्रित भएर राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।